यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनिया राष्ट्रपति सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने। कैलालीको खुटिया नदीमा नुहाउन गएका सातजना मध्ये चारजनाको डुबेर मृत्यु। वीरगंजमा हैजाको संक्रमण देखिएका 57 जना उपचारपछि घर फर्किए। 84 जना संक्रमितको अस्पतालमा उपचार हुँदै। लामखुट्टेको टोकाईबाट हुने जापानिज इन्सेफ्लाइटिसले हालसम्म 20 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा जानकारी। र अमेरिकाको एउटा चर्चमा विद्यार्थीहरू प्रार्थनामा रहेका बेला बन्दुक आक्रमण हुँदा 2 बालकको मृत्यु, 18 जना घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने तयारी शुरू गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गरेको छ। प्रधानमन्त्री ओली भोलिदेखि 18 गतेसम्म चीनको तियानमिन शहरमा हुने शिखर सम्मेलनमा सहभागी हुन भोलि बिहान तियानमिन प्रस्थान गर्नुहुनेछ। कैलालीको खुटिया नदीमा डुबेर चारजनाको मृत्यु भएको छ। हिजो दिउँसो नदीमा डुबेर धनगढ़ी उपमहानगरपालिका 17 सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र ओडा नम्बर 15 जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। गोदावरी नगरपालिका 9 स्थित खुटिया नदीमा नुहाउने क्रममा चारैजना नदीमा डुबेको उहाँले बताउनुभयो। उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए। नदीमा नुहाउन गएका अन्य 3 भने सकुशल रहेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन्। डडेलधुराको नवदुर्गा गाउँपालिका 5 हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मृत्यु हुनेमा नवदुर्गा 5 18 वर्षीय सुरेश साउद, 23 वर्षीय सुरेश पार्की, 40 वर्षीय तारा अवस्थी र 72 वर्षीय कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिनुभयो। घाइते 6 जनालाई उपचारका लागि सुदूर सदरमुकाम स्थित डडेलधुरा अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सल्यानको शारदा नगरपालिका 12 तिमीलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा 19 जना घाइते भएका छन्। जीपमा सवार 20 मध्ये 19 जना घाइते भएका र घाइते सबैको शारदा नगरपालिका 1 श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो। जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समिति पर्साले गत शुक्रबारदेखि हालसम्म 583 जना हैजा संक्रमित बिरामी अस्पताल भर्ना भएका मध्ये 322 जना अझै उपचारारत रहेको जनाएको छ। समितिले जारी गरेको विज्ञप्ति अनुसार 260 जना झाडा पखाला तथा हैजा संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किएका छन्। हैजाको संक्रमण देखिएका 57 जना उपचार पछि निको भई अस्पतालबाट घर फर्किएका छन् भने 84 जना हैजा संक्रमितको अझै अस्पतालहरूमा उपचार भइरहेको छ। वीरगंजको नारायणी अस्पताल सहित 15 अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी मध्ये 45 जनाको अवस्था गम्भीर रहेको छ, जसमध्ये 38 जनाको आईसीयूमा र 7 जनाको एसडीयू कक्षमा उपचार भइरहेको छ भने 277 जनाको जनरल वार्डमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले वीरगंजमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सबै संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। मन्त्री चौरसियाले हिजो वीरगंजका अस्पतालहरूमा पुगेर हैजाका बिरामीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने क्रममा सुक्खा र खडेरीसँगै खानेपानीको अभाव झेलिरहेको वीरगंजमा फेरि विपत्तिको रूपमा हैजा ले प्रभावित पारेको बताउँदै स्वच्छ पिउने पानी सरसफाईमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो। लामखुट्टेको टोकाईबाट हुने जापानिज इन्सेफलाइटिसले नेपालमा हालै मात्र 20 जनाको मृत्यु भएको छ। नेपालमा जापानिज इन्सेफलाइटिसबाट संक्रमितको संख्या पनि बढ़दै गएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। लामखुट्टेका कारण जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दै गएको र अहिले पनि 103 जनामा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएको शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। डाक्टर गौतमले खोप नलगाएका मानिसमा जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़ी भेटिएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको व्यथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्र सेवकको पहिलो शर्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। मादी माध्यमिक विद्यालय संखुवा सभाको हीरक महोत्सव कार्यक्रमलाई हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि सीप क्षमता र उद्यमशीलतासँग जोड़ेर जीवन उपयोगी बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन पाठ्यक्रम सिकाई पद्धति र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएकाले शिक्षालाई सिप विकाससँग जोडेर लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रसभाको विधायन व्यवस्थापन समिति बैठकमा राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था अनुसार कायम गर्ने सहमति जुटेको छ। समितिको हिजोको बैठकमा प्रतिनिधि सभाले पारित गरेको मुख्य सचिव र मुख्य रजिष्ट्रारको पदावधि 2 र सचिवको पदावधि 4 कायम गर्ने सहमति जुटेको हो। अहिले कार्यान्वयनमा रहेको निजामती सेवा ऐन 2049 मुख्य सचिव र मुख्य रजिष्ट्रारको पदावधि 3 र सचिवको पदावधि 5 रहेको छ। समितिका सदस्य डाक्टर अन्जान साक्य, सुरेश कुमार आले मगर, झक्कु प्रसाद सुवेदी, गंगा कुमारी बेलवासे लगायतले नयाँ निजामती ऐनले समावेशी र समानुपातिक व्यवस्थालाई अनुकरण गर्नुपर्ने, बढ़ुवा सम्बन्धी व्यवस्थामा दलित र महिलाका लागि 4 अवधि राख्नुपर्ने धारणा राख्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढ़ाई खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनु भएको छ। धान सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था इरीको एशिया निर्देशक डाक्टर जोङ सुसँग हिजो मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा विगतमा धान चामलमा आत्मनिर्भर रहे पनि जनसंख्या वृद्धि र भात खाने बानीका कारण चामलको माग एवं खपत बढ़दै गइरहेको बताउनुभयो। यसैले आन्तरिक उत्पादनले माग नधानेपछि पछिल्ला वर्षहरूमा धान चामल आयातमा ठूलो धनराशि खर्च हुने गरेको प्रसंग उल्लेख गर्दै उत्पादकत्व बढ़ाउने र बढ़दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो। सरकारले मल बिउ प्रविधि यान्त्रीकरण भण्डारण सुविधा न्यूनतम समर्थन मूल्यको कार्यान्वयन धान चामल उद्योगसँग सहकार्य गर्ने लगायत सक्दो प्रयास गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। युवाको उमेर अब 18 देखि 35 सम्म कायम भएको छ। सरकारले हालै राष्ट्रिय युवा नीति 2082 स्वीकृत गरेसँगै युवाको उमेर 18 देखि 35 कायम भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो। यसअघि राष्ट्रिय युवा नीति 2072 अनुसार युवाको उमेर 16 देखि 40 वर्ष रहेको थियो। सरकारले नयाँ युवा नीति जारी गरेको हो। राष्ट्रिय युवा नीतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा 18 देखि 35 वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ भनेर उल्लेख गरिएको छ। 2078 सालको जनगणना अनुसार नेपालमा 16 देखि 40 वर्ष जनसंख्या 42.56% थियो। संयुक्त राष्ट्र संघले 15 देखि 24 वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ। परिषदका उपाध्यक्ष बस्नेतले राष्ट्रिय युवा परिषद ऐन 2072 संशोधन नभएसम्म युवाको उमेर कानूनी रूपमा भने 16 देखि 40 वर्ष हुने बताउनुभयो। मल्लकालीन कलाकृतिले भरिपूर्ण पाटन दरबार क्षेत्रमा रहेको संग्रहालय अवलोकन गर्न दैनिक 1000 आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत संग्रहालयभित्र रहेका विभिन्न चोक, हिटी, काष्ठकला, मूर्तिकला र वास्तुकला पर्यटकका आकर्षणका केन्द्र बनेका छन्। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
5 शताब्दीको मंगलहिटीदेखि 17 शताब्दीको हरिसिद्धि मन्दिर लगायतका सम्पदा अटाएको पाटन संग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको भीड़ नै लाग्ने गर्छ। राजा योगेन्द्र मल्लको गरूडा संयुक्त नागले बेरिएको अग्लो शिला स्तम्भमाथि राखिएको सुनको चरा हेर्दै मुख्यद्वारबाट छिरेपछि मल्लकालीन हिन्दू र बुद्ध धर्मसँग सम्बन्धित कलाकृतिले त्यहाँ जाने जो कोहीमा पनि थप जिज्ञासा जगाउँछ। केशव नारायण चोकबाट शुरू हुने संग्रहालयको यात्रामा 15 शताब्दीको मणिमण्डप, 16 शताब्दीको कृष्ण मन्दिर, 17 शताब्दीको हरिसिद्धि मन्दिर समेत देख्न पाइन्छ। प्राचीन कालमा मणि झर्थ्यो भन्ने किम्वदन्ती रहेको मणिमण्डपमा बसेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको साइत हेर्ने चलन अहिले पनि कायम छ। राजा सिद्धि नरसिंह मल्ल, श्रीनिवास मल्ल तथा योगेन्द्र मल्लको पालामा कलाकृतिको उच्चतम विकास भएको इतिहास रहेको बताउनुहुन्छ पाटनमै जन्मेर हुर्कनुभएका संस्कृतिका अध्येता ऋषि आमाथे।
नरसिंह मल्लले चाहिँ पाटनलाई चाहिँ इन्डिपेन्डेन्ट सिटीको रूपमा घोषणा गरे। पाटन दरबार क्षेत्र भनेको त सबैभन्दा पुरानो ठाउँहरू मध्ये बस्ती भएको ठाउँ हो।
वार्षिक 2 करोड़ भन्दा बढी आमदानी हुने संग्रहालयमा विदेशीलाई 1000 र नेपालीलाई 30 रूपियाँ प्रवेश शुल्क राखिएको छ। हप्ताको 7 दिन बिहान 8 बजेदेखि बेलुका 7 बजेसम्म खुल्ला रहने संग्रहालयमा दैनिक 1000 भन्दा बढी पर्यटकहरू आउने गर्दछन्। पाटन दरबार बारे विद्यालयदेखि विश्वविद्यालयसम्म पढ़ाई हुने हुँदा पुस्तकमा पढेका कलालाई आफ्नै आँखाले हेर्न र अनुभूत गर्न आउने विद्यार्थीहरूको संख्या पनि उल्लेखनीय हुने गरेको छ। गोदावरी स्थित सुरचना स्कूलका विनोद महर्जन पढेको कुरा देखाउन बच्चाहरूलाई लिएर आएको बताउनुहुन्छ।
उनीहरूले पढेको कुराहरू चाहिँ फिल गर्ने हेर्ने अवसरको लागि लिएर
शिव पार्वतीको मूर्तिदेखि राजा श्रीनिवास मल्लको सिंहासन, पृथ्वी वीर विक्रम शाहको राजदण्ड, रानीको श्रृंगार सामग्री, राजाको ढुङ्गाको खाट, मिथिला आर्ट लगायत बौद्ध धर्मका भाव पोखिने प्राचीन मूर्ति र अरू थुप्रै मूर्त अमूर्त सम्पदाले प्राचीन कालदेखि नै नेपालमा धार्मिक सद्भाव थियो भन्ने सन्देश दिँदै आएका छन्। संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखे दरबार क्षेत्रमा वास्तुकला र मूर्तिकला हेर्न बढी पर्यटकहरू आउने गरेको बताउनुहुन्छ। उहाँका अनुसार सुन्दरी चोकको कलाकृति छुटाउने नहुने सम्पदा हो।
हामी काठमाडौँमा छौँ भने एकचोटि सुन्दरी चोक जानै पर्छ। यदि सुन्दरी चोक गएन भने पछि फेरि आउनुपर्छ।
दरबार क्षेत्रका शताब्दीदेखिका टुनालहरू आजको अत्याधुनिक इन्जिनियरिङको आधार हो। प्राचीनकालीन धार्मिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व रहेको उक्त क्षेत्रले लामो उतार चढ़ावपछि 2054 सालमा संग्रहालयको स्वरूप पाएको हो। देशभित्र मात्रै नभई विश्वमै नेपाली कलाको प्रचारको माध्यम बनेको पाटन दरबार संग्रहालय नेपाली कला, संस्कृति र सम्पदाको नमूना हो। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
प्रतिनिधि सभाले संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 यही भदौ 19 गते पारित गर्ने कार्यतालिका तय गरेको छ। सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो सिंहदरबारमा गर्न भएको छलफलपछि निजामती विधेयक राष्ट्रिय सभाबाट आएका खण्डमा यही भदौ 19 गते प्रतिनिधि सभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो। त्यसै गरी भदौ 26 गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेण्डर पनि तय भएको छ। यस्तै आज बस्ने प्रतिनिधि सभा बैठकले भूमि सम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउनेछ भने भदौ 18 गते बस्ने बैठकले नागरिकता सम्बन्धी विधेयक पारित गर्ने कार्यतालिका छ। त्यस्तै क्यालेण्डर अनुसार राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची पनि तय भएको छ। संसदको आगामी 15 दिनको तय गरिएको क्यालेण्डर अनुसार भदौ 18, 19, 25, 26 र 27 गते प्रतिनिधि सभाको बैठक बस्नेछ। गौरा पर्व हिजोदेखि शुरू भएको छ। सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा हिजोबाट 4 दिनसम्म मनाइन्छ। पर्वको पहिलो दिन व्रतालु महिलाले बिरूडा, 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गर्ने चलन रहिआएको छ। त्यसैले त्यो दिनलाई बिरूडा पञ्चमी पनि भनिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो अक्षताले सिंगारी त्यसभित्र बिरूडा राखिन्छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजामा बिरूडा प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू हुने जानकारहरू बताउँछन्। पर्वका अवसरमा ठाउँ ठाउँमा देउडा नाच्ने प्रचलन रहिआएको छ। प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजा अर्चना गर्ने चलन रहेको छ। भोजपुरमा स्थानीय तहले चासो नदेखाउँदा भूमि समस्या समाधान आयोगको काममा ढिलाइ भएको छ। आयोगले आवश्यक विवरण संकलन, सर्वेक्षण, जग्गा पहिचान र अभिलेख अध्यावधिकको काममा स्थानीय तहको प्रत्यक्ष संलग्नता अपरिहार्यता भए पनि स्थानीय तहले चासो नदिँदा काम अपेक्षित रूपमा अघि बढ़न नसकेको जनाइएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भूमि समस्या समाधान आयोगले बारम्बार छलफल मार्फत स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे पनि अहिलेसम्म अपेक्षित तथ्याङ्क आउन ढिलाइ हुने गरेको भूमि समस्या समाधान आयोग जिल्ला समिति भोजपुरका अध्यक्ष देवीराम चौलागाईले बताउनुभयो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र सिफारिश गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको भएको भए पनि धेरै स्थानीय तहले यसमा ध्यान नदिएको उहाँको भनाइ छ।
सबै वडाहरूबाट जति छिटो छरितो ढंगले काम गर्नुपर्ने त्यो ढिला सुस्ती भइरहेको हामीले महसुस छ। स्थानीय तहहरूले सबैले अगाडि बढ़दिनु भयो भने हामीलाई काम गर्न अझै सजिलो हुन्छ। काम शुरू गरौं भनेर केन्द्रबाट अहिले 500 कपी धनी पूर्जा श्रेष्ठहरू पनि हामीले ल्याइसकेका छौं। तर अब अझै तलबाट चाहिँ सबै कुराहरू नभएकोले अहिले हामीले धनी पूर्जा वितरण गरिहाल्न पाइरहेका छौं।
जिल्लाका 9 स्थानीय तह मध्ये हालसम्म प्रमाणीकरण भएर सडानन्द नगरपालिका र आम्चोक गाउँपालिकाबाट तथ्याङ्क आएको छ भने पौवादुमा र हतुवागढी गाउँपालिकामा प्रमाणीकरणको काम करिब अन्तिम चरणमा रहेको आयोगले जनाएको छ। अन्य केही स्थानीय तहले आंशिक रूपमा काम गरेको भए पनि भोजपुर नगरपालिकाले भने अहिलेसम्म कुनै तथ्याङ्क नपठाएको आयोगको भनाइ छ। नापी कार्यालय भोजपुरका प्रमुख सागर राज गिरी
960 लगातहरू प्रविष्ट भइसकेका छन्। यसपछि के हुन्छ भन्दाखेरि पालिकाहरूले प्रमाणीकरण गरेर पठाएपछि आयोगले चाहिँ अब हामीले पुनर्पुष्टिका लागि मालबत कार्यालयमा उहाँको नाममा के कस्तो छ, जग्गाहरू छ कि छैन, दाई विरोध के पर्छन्, त्यो आएपछि उहाँहरू पुनर्पुष्टि हुनुभयो र हामीले फिल्डमा गएर उहाँहरूले कति कुन जग्गा बसोबास गरिरहनु भएको छ, कहाँको जग्गा दिन मिल्ने हो नमिल्ने हो त्यो कुराहरू हेर्छौँ, कति एरियासम्म दिन मिल्ने त्यो जग्गाहरूमा चाहिँ अब हामीले नापी टोलीहरूलाई परिचालन गर्छौँ र दिन मिल्ने जग्गाहरू चाहिँ हामीले उहाँहरूलाई वितरण गर्छौँ।
अझै पनि धेरै जसो स्थानीय तहको विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 र निर्माण कम्पनी विरूद्ध 36,20,000 रूपियाँ बराबरको बिगो मागदावी गरी हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष 2080-81 नगरपालिकाले ओडा नम्बर 6, 9 र 10 को ओडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिदमा अनियमितता गरेको अभियोगमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घरती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनित शाह, लेखापाल राजेन्द्र बहादुर कठायत र जिन्सी शाखा प्रमुख कृति बहादुर थापा विरूद्ध मुद्दा दायर गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको मिनियापोलिस शहर स्थित एउटा चर्चमा विद्यार्थीहरू प्रार्थनामा रहेका बेला बन्दुक आक्रमण हुँदा 2 बालकको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। मृतकहरू 8 र 10 वर्षीय बालक हुन्। आक्रमणकारी 23 वर्षीय युवतीलाई प्रहरीले पक्राउ गरेको छ। उनले चर्चको झ्यालबाट 3 वटा बन्दुक प्रयोग गरी दर्जनौ पटक गोली प्रहार गरेको प्रहरी अधिकारीहरूले बताएका छन्। आक्रमणकारीले आफ्नो बन्दुक र नोटमा यहुदी विरोधी तथा राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध नारा लेखेकी थिइन्। उनी चर्चको स्कूलकी पूर्व विद्यार्थी रहेको र उनकी आमा पनि सोही चर्चमै कार्यरत रहेको प्रहरीले जनाएको छ। चर्चमा गोलाबारीपछि उनले आफैलाई समेत गोली प्रहार गरी आत्महत्या गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ। रूसले युक्रेनको किएवमा गरेको हवाई आक्रमणमा परि 4 बालबालिका सहित 18 जनाको मृत्यु भएको छ। गैरातीको रूसी आक्रमणमा परि किएव स्थित ब्रिटिश काउन्सिल र युरोपेली युनियनको भवनमा पनि क्षति पुगेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पूर्व योजनाकार मंच नेपालले बिहिबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको समृद्धितर्फको यात्रालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान र विश्वास गर्न सक्ने गरी अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाललाई अल्प विकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति बहस कार्यक्रममा वक्ताहरूले बजेटमा उत्पादकत्व बढ़ाउने र प्रतिस्पर्धात्मक विकास प्रक्रियालाई जोड़ दिने गरी नीतिगत सुधार गर्नु जरूरी रहेको पनि बताउनुभयो। त्यस अवसरमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नेतर्फ सरकार सजग रहेको बताउनुभयो। योजनाबद्ध विकासमा अगाडि बढ़ेको 5 दशक बित्दा पनि नेपालले सोचे अनुरूप काम र स्रोत व्यवस्थापन गर्न नसकेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले योजनाको लागत र प्रतिफल मूल्यांकन गरेर मात्रै योजना बैंकमा योजना समावेश गर्ने परिपाटीको विकासमा जोड़ दिनुभयो। कार्यक्रममा पूर्व योजनाकार मंच नेपालका उपाध्यक्ष डाक्टर पुषराज पाण्डे, प्राध्यापक डाक्टर गोविन्द नेपाल लगायतका वक्ताहरूले ठिक ढंगले हिसाब व्यवस्थापन नगर्दा सरकारको बिरूजु बढ़िरहेको बताउनुभयो। उहाँहरूले असारको अन्तिम हप्तामा रकमान्तर गरी खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नै पर्ने धारणा पनि त्यस अवसरमा राख्नुभयो। भोजपुरमा ड्रागन खेतीको विस्तार हुँदै गएपछि संलग्न कृषकहरूले राम्रो आमदानी लिइरहेका छन्। भोजपुरको टेम्के मयुङ गाउँपालिका 8, गोगने सल्यनीमा मात्रै 42 रोपनी क्षेत्रफलमा ड्रागन फ्रूट खेती गरेको र त्यसबाट मासिक 1 लाख भन्दा बढ़ी आमदानी लिइरहेको किसान शम्भु नेपालले बताउनुभयो। ड्रागनको बिरूवा रोपेको 2 वर्षपछि लगातार धेरै समयसम्म फल दिने भएकाले अहिले भोजपुरमा ड्रागन खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। यस साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार घटेको छ। बुधबार 2819 अंकमा बन्द भएको शेयर बजार बिहिबार 38.10 अंकले घटेर 2781 बिन्दुमा झरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियनसँग लगातार दोस्रो हार बिहोरेको छ। बिहिबार सम्पन्न दोस्रो अभ्यास टी20 खेलमा नेपाल 3 रनले पराजित भयो। बिहिबारै सम्पन्न पहिलो खेलमा पनि नेपाल 3 विकेटले निराशा बनेको थियो। साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको 161 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा नै ब्याटिङ गरे पनि सबै विकेट गुमाउँदै 157 रन मात्रै बनाउन सक्यो। नेपालका लागि रूपेश कुमार सिंहले 37, लोकेश बमले 32, भीम सार्कीले 29, कुशल भुर्तेलले 11 र आरिफ शेखले 10 रन बनाए। त्यसअघि टसारेर ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 160 रनको युगफल तयार पारेको थियो। नेपालका लागि रूपेश सिंह, करण केसी र शाहबब आलमले समान 2 तथा दिपेन सिंह ऐरी र कुशल फुर्तेलले समान 1 विकेट लिए। नेपाल ए पहिलो अभ्यास टी20 खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट सँगसँग डकवर्थ लुइस डीएसएल पद्धतिका आधारमा 15 रनले पराजित भएको छ। यससँगै पाँच खेलको श्रृंखलामा नेपाल 109 पछि परेको छ। श्रृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ। बिहिबार गुवाहाटीमा आसामले प्रस्तुत गरेको 191 रनको लक्ष्य पछ्याइरहेको नेपालले 8 ओभरमा 3 विकेट गुमाउँदै 64 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई विजेता घोषणा गरिएको हो। खेल रोकिनु अघि शुभ कंसाकार 33 र सन्दीप जोरा 2 रन बनाएर खेलिरहेका थिए। यसै गरी कप्तान अनिल कुमार शाह 20, पवन सराफ 6 र ईशान पाण्डे 1 रन बनाएर पेभिलियन फर्किएका थिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको आसामले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 190 रनको युगफल तयार पारेको थियो। नेपालका लागि आकाश चन्दले 3, सागर ढकाल र विवेक कुमार यादवले समान 2 तथा आदिल आलम अन्सारीले 1 विकेट लिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदलिरही, देशका पहाड़ी भाग तथा तराईका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 13 मिलिमिटर। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:41 भयो भने सूर्यास्त भरे साँझ 6:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनिया राष्ट्रपति सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने। कैलालीको खुटिया नदीमा नुहाउन गएका 7 मध्ये 4 डुबेर मृत्यु। वीरगंजमा हैजाको संक्रमण देखिएका 57 उपचारपछि घर फर्किए, 84 संक्रमितको अस्पतालमा उपचार हुँदै। लामखुट्टेको टोकाईबाट हुने जापानिज इन्सेफ्लाइटिसले हालसम्म 20 मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा जानकारी। र अमेरिकाको एउटा चर्चमा विद्यार्थीहरू प्रार्थनामा रहेका बेला बन्दुक आक्रमण हुँदा 2 बालकको मृत्यु, 18 घाइते। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।